جانے مسائل تو علماء سے پوچھے یہ حکم مبین ہے ہم کو رب سے ملا ہے چلو پوچھ کیسے جیے زندگی کو چلو پوچھ لے کو کس میں رب کی رضا ہے رب کی رضا ہے
الحمدللہ رب العالمین والصلاة والسلام على سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ وعلى آلک و اصحابک یا حبیب اللہ والصلاة والسلام علیک یا نبی اللہ وعلى آلک و اصحابک یا نور اللہ مدرسہ کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر درست طریقے کے مطابق اس پر عمل کرنے کی توفیق عطا فرمائے ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے کہ جو شخص صبحوں کے وقت 3 بار اور شام کے وقت 3 بار مجھ پر درود بھیجے اللہ اس کی صبحوں اور شام کی خطاؤں کو معاف فرما دیتا ہے اللہ کریم ہم سب کو صبح شام کثرت کے ساتھ تلاوت کلام پاک ذکر و اذکار اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے ذات اقدس پر درود پڑھنے کی توفیق عطا فرمائے یا یہ بات بھی عرض کرتا چلوں کہ جب کبھی درود پاک یا کسی اور نیک عمل کے وجہ سے خطائیں معاف ہونے کی گناہ معاف ہونے کی بشارت ہوتی ہے تو اس سے مراد عمومی طور پر صغیرہ گناہ ہوتے ہیں کہ وہ صغیرہ گناہ ایسی غلطیاں خطائیں وہ اللہ ان نیکیوں اور ان تسبیحات یا درود پاک کی برکت سے اللہ معاف فرماتا ہے کبیرہ گناہ کئی عمل ایسے بعض بیان کیے گئے ہیں جن سے کبیرہ گناہ بھی معاف ہوتے ہیں البتہ اگر آدمی سچی توبہ کرتا رہتا ہے اور سچی توبہ کا عزم ہونا ہی چاہیے کرتے رہنا چاہیے تو سچی توبہ بھی ایسا عمل ہے کہ جس کی وجہ سے کبیرہ گناہ بھی اللہ معاف فرما دیتا ہے اللہ رب العالمین ہم سب کے صغیرہ کبیرہ گناہوں کو معاف فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ مدنی چینل کے ناظرین اس پروگرام میں ہم بطور خاص کسی خاص ٹاپک پر کسی موضوع پر کچھ ابتدائی سوالات لیتے ہیں آج کے اس پروگرام میں ہمارے مہمان ہیں مفتی کفیل صاحب ان کو خوش آمدید کہتے ہیں حضرت کیسے مزاج گرامی آپ آج کا ہمارا موضوع علاج سے متعلق ہے اور یہ ایسا معاملہ ہے کہ علاج کا ہر گھرانے کو حصہ تقریباً ہر گھر کے اندر یعنی کوئی گھر بھی ایسا شاید نہ ہو کہ جسے یہ کہا جائے کہ کبھی علاج کی ضرورت ہی نہیں پڑی کبھی ڈاکٹر یا حکیم کے پاس معالج کے پاس نہ جانا پڑا ایسا شاید جو ہے وہ مشکل ترین معاملہ ہے علاج کے حوالے سے ہمارے دین متین نے کیا احکامات فرمائے ہیں میں سب سے پہلے ایک ابتدائی سوال کروں گا کہ یہ علاج کرنا ایک آدمی بیمار ہے اس پر یہ علاج کرنے کا حکم شریعت کی طرف سے یہ کتنا ہے اور کس حیثیت میں ہے
بسم اللہ الرحمن الرحیم جی یقیناً ایسا ہی ہے کہ علاج کا معاملہ اللہ تبارک و تعالی نے بیماری پیدا فرمائی تو اس کا علاج بھی پیدا فرمایا
جی
ہر بیماری کا علاج ہے بعض بیماریاں ہیں کہ جن کے علاج تک جو ہے وہ ہم نہیں پہنچ پاتے ہماری جو ہے وہ طاقت نہیں ہوتی یا ریسرچ جو ہے وہ نہیں ہوتی جس کے بارے میں ڈاکٹرز کہہ دیتے ہیں کہ جناب یہ مرض جو ہے وہ لا علاج ہے جیسا کہ آج کل کرونا وائرس کے بارے میں جو ہے وہ کہا جاتا ہے کہ جناب اس کی ویکسینیشن کوئی نہیں ہے یوں اس کا علاج جو ہے نہیں ہے اپنے طور پر ہی یہ ہے درست ہو جاتا ہے بہرحال ہر مرض کا علاج تو جو ہے وہ موجود ہے اور نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے خود علاج بھی جو ہے وہ ثابت ہے کہ آپ علیہ الصلوۃ والسلام نے بھی جو ہے وہ علاج جو ہے وہ کیا صحابہ کرام علیہ رضوان نے بھی جو ہے وہ علاج کیا اور آپ علیہ الصلوۃ والسلام نے بعض صحابہ کو علاج تجویز بھی فرمائے
ٹھیک ہے
کچھ چیزیں بھی جو ہے وہ بیان فرمائیں بعض جڑی بوٹیوں سے متعلق بھی ارشاد فرمایا آپ علیہ الصلوۃ والسلام نے کہ جناب اس کے اندر یہ شفا ہے یا اس میں یہ ہے وہ اگرچہ خاص موقع مناسبت کے اعتبار سے بھی ہو سکتا ہے اور اہل عرب کے اعتبار سے بھی हो सकता है,
यानी उस खास फर्द के लिए भी और उसकी तबीयत के मुताबिक
और उसकी और अहले अरब की तबीयत के एतबार से भी कि अहले अरब में से किसी ने पूछा तो उनको इरशाद फरमा दिया कि तुम ये चीज इस्तेमाल कर लो। जहां तक बात रही इलाज की, इलाज करना क्या हम पर लाजिम है या अगर कोई शख्स नहीं करता तो क्या वो गुनाहगार होगा, तो इलाज करना जायज है लेकिन फर्ज या वाजिब नहीं है। किस एतबार से जो है वो फर्ज या वाजिब नहीं है कि अगर कोई शख्स इलाज नहीं करता और खुदा न खास्ता उसको कोई नुकसान पहुंच जाता है उस इलाज ना करने की वजह से, उसका कोई उज्र तल्फ हो जाता है या खुदा न खास्ता जान से ही चला जाता है, तो इस वजह से उसे गुनाहगार करार नहीं दिया जाएगा या उसका इलाज ना करना खुदकुशी करार नहीं पाएगा। वजह यह है कि इलाज के जरिए से शिफा तो होती है लेकिन एक मुसलमान का यकीदा है कि शिफा देने वाली जात अल्लाह तबारक व तआला की।
बिल्कुल।
और ये जो भी जराए हैं इलाज के अद्वियात के, इनसे शिफा होना ये यकीनी चीज नहीं,
ठीक
100% कंफर्म नहीं है कि जनाब इस चीज से ये शिफा मिल ही जाएगी। असल ये है कि ये जराए हैं जो अल्लाह तबारक व तआला ने शिफा के पैदा फरमाए हैं, लेकिन इन सब के पीछे हुक्म रब्बी है कि जब अल्लाह तबारक व तआला का हुक्म होता है तो ही वो चीज जो है वो शिफा देने वाली बनती है, वरना बहुत सी ऐसी अद्वियात जो कि बहुत सारे बीमारों के लिए जो है वो शिफा याबी का सबब बन गई लेकिन किसी एक के लिए नहीं बनती।
बिल्कुल।
और वो दवा खाने के बावजूद भी सेहत याब जो है वो नहीं होता। तो जो अद्वियात के जरिए से शिफा का हुसूल है या अपने आप से जरर को दूर करने का जो हुसूल है, ये एक जो है वो जन्नी चीज है, यकीनी चीज नहीं है। तो इसलिए इलाज करना फर्ज व वाजिब नहीं है। हाँ, अलबत्ता सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम से साबित है, सहाबा किराम अलैहिम रिदवान का, बल्कि शुरू इंसानियत की तारीख से लेके आज तक और शायद जो है वो क़यामत तक ये सिलसिला जारी है हर मुसलमान का, बल्कि हर इंसान का ही इसके ऊपर जो है वो अमल है किसी ना किसी तरीके से। अब वो अलग है कि इलाज के मुख्तलिफ तरीके जो है वो मौजूद पाए जाते हैं। हाँ, अलबत्ता इस्लाम ने उसके अंदर शरई अहकाम बयान कर दिए, जिस तरह जिंदगी के हर शोबे के अंदर इस्लाम ने अहकाम बयान किए कि आप इलाज में क्या कर सकते हैं और क्या नहीं कर सकते। जैसे कि वाज़े इरशाद फरमाया कि हराम से इलाज जायज नहीं है, कि हराम में अल्लाह तबारक व तआला ने शिफा नहीं रखी। यहाँ भी ये कॉन्सेप्ट दिया गया कि शिफा देने वाली जात अल्लाह की, लिहाजा जब उसने हराम में शिफा नहीं रखी तो फिर अब तुम किस लिए उसकी तरफ जाते हो?
सही।
क्योंकि एक बतौर मुसलमान तो तुम्हें इस बात का यकीन होना चाहिए कि ये चीज खुद शिफा देने वाली नहीं है, इस चीज के अंदर कोई ऐसी चीज नहीं है कि ये मुझे शिफा दे दे। दर हकीकत ये चीज अगर शिफा देती है तो रब के हुक्म से देती है। जब रब कह रहा है, रब के हबीब कह रहे हैं कि रब ने हराम में शिफा नहीं रखी, तो फिर उस चीज से कैसे जो है वो शिफा मुझे मिल सकती है? अब बाज लोगों के जहनों में ये होता है कि जनाब फुलाने इस्तेमाल कर लिया, फुलाने जो है वो इस्तेमाल कर लिया तो उसे शिफा हो गई, और इससे वो गुमान में मुबतला होता है। तो ये ऐसे ही है कि बाजों ने जो है वो दवा इस्तेमाल की और उनको जो है वो शिफा नहीं मिली, तो क्या अगर उनको शिफा नहीं मिली तो आप क्या वो दवाएं खाना छोड़ देंगे कि जनाब किसी को भी अब ये दवा नहीं देनी? कि 100 मरीज तो इससे शिफायाब हो गए थे, एक मरीज मर गया, लिहाजा अब ये दवा खत्म करो, इसको हटाओ, ऐसा नहीं करते। तो इसका मतलब ये है कि जहन में है कि जनाब शिफा देने वाली जात अल्लाह तबारक व तआला की है, तो अगर किसी ने हराम खाया या हराम वाली अद्वियात इस्तेमाल की, अब उसको अगर शिफा हो गई तो जरूरी नहीं कि उसको उस चीज से शिफा हुई हो, सकता है उसको शिफा किसी और वजह से हो गई हो, हमें तो नहीं मालूम, हम तो शिफा के असर को देख रहे हैं।
बिल्कुल।
हमें नहीं मालूम कि उसका पीछे सबब क्या बना है।
सही।
तो लिहाजा हराम चीजों से जो है वो शिफा हासिल करना इसकी हरगिज हरगिज इजाजत नहीं है, चाहे वो किसी में भी हो। अमलियात के अंदर भी इजाजत नहीं है और अद्वियात के अंदर भी इजाजत नहीं है। जो भी आप अद्वियात के अंदर भी, चाहे होम्योपैथिक हो, एलोपैथिक हो, जो भी हो या हकीमाना हो, किसी भी तरह की हो, तो हराम में अल्लाह तबारक व तआला ने शिफा नहीं रखी। तो मुसलमान को जब शिफा के लिए किसी भी दवा की तरफ बढ़े तो पहले इस बात की तरफ जो है वो कन्फर्मेशन ले ले कि जनाब ये दवा हलाल है या हराम है। हलाल हो तो ही जो है वो इस्तेमाल कर।
ठीक है। ये उमूमी तौर पर जो अद्वियात हैं, चाहे एलोपैथिक हैं या होम्योपैथिक हैं या आम किसी हकीम से और तबीब से कुछ माजून ली, कुछ इस तरह की चीजें ली, तो अब एक आम आदमी वो कैसे अपनी ये रिसर्च करे कि इसमें क्या क्या मिला हुआ है या इसमें क्या चीजें हैं? एक तो है वाज़े चीज का पता है या मशहूर कर देते हैं या हकीम भी कह देते हैं या लोग ही अपने तौर पे बता देते हैं कि भाई ये चीज खाओ इससे फायदा हो जाएगा, इससे यूं करोगे
जी।
مثال کے طور پہ کئیوں کو لوگ مشورہ دیتے ہیں بلکہ کہ کھانسی ہے اس طرح کے مرض ہیں تو آپ کیکڑے کے سوپ پینا شروع کر دو. اب کیکڑا کھانا وہ جائز نہیں ہے, تو اب اس کے سوپ بنا کر یہ علاج کے طور پہ, ایک تو یہ ہوا کہ یہ خاص پتہ چل گیا. تو میں چاہوں گا دونوں باتوں پہ آپ کلام فرمائیں کہ ایک تو ناجائز چیز کا یہ پتہ ہوا کہ یہ ناجائز ہے اور اس کو میں کھاؤں تو مجھے شفا ملے گی, جو بھی کسی نے بتا دیا. ایک عام اس نے جا کے دوائی لی, ڈاکٹر نے لکھی, اس نے ٹیبلٹ لے لی, اس نے ہومیوپیتھک کے وہ قطرے لے لیے, تو اب اس میں کیا کہیں گے آپ؟
دیکھیں اس کے اندر یہ ہے کہ جس چیز کا تو واضح طور پر انسان کو پتہ ہے کہ یہ حرام ہے, جیسے کہ کیکڑا, کہ کیکڑا کھانا بھی حرام, اس کا سوپ پینا بھی جو ہے وہ حرام ہے. تو اسی طریقے سے اگر کسی چیز کے بارے میں معلوم ہے یا کسی دوا کے بارے میں معلوم ہے کہ بھائی اس کے اندر جو ہے وہ حرام جیلیٹن جو ہے وہ استعمال ہوا ہے یا فلاں حرام جز استعمال ہوا ہے معروف ہے, یا آپ جو ہے وہ اس کے انگریڈینٹس کو پڑھنا جانتے ہیں اور اس سے آپ کو پتہ چل گیا کہ اس کے اندر یہ حرام چیز جو ہے وہ شامل ہے, تو پھر آپ کو کھانے کی اجازت نہیں. اور ایک یہ ہے کہ ایسا نہیں ہے, عام طور پر جو ادویات اسلامی ممالک کے اندر جو ہے وہ مل رہی ہیں ان میں اس بات کا خیال رکھا جاتا ہے کہ اس کے اندر حرام چیز جو ہے وہ شامل نہ کی جائے. تو اب اس صورت کے اندر اس کی پوری ریسرچ کرنا کہ یہ کہاں سے بنی ہے, کیسے بنی ہے, کن پروسیس سے گزری ہے, یہ ہر فرد کے اوپر لازم نہیں ہے. ہاں البتہ ان افراد پر جو وہ دوا بنا رہے ہیں یہ لازم ہے کہ اگر اولاً تو ان کے لیے اس طرح کی حرام دوا بنانا ہی جائز نہیں, اور اگر یہ کہ مثال کے طور پہ اس دوا کا جو ہے وہ استعمال انسانوں کے علاوہ کسی اور چیز کے لیے بھی ہوتا ہے, تو پھر اس چیز کو جانوروں کے لیے مثال کے طور پہ ہوتا ہے, تو پھر ان کو اس بات کو مینشن کرنا کہ اس کے اندر حرام اجزاء یہ شامل ہیں, یہ ان کے اوپر ضروری ہوگا. اب ہم نے حرام کی بات کی تو یہاں ضمن ہی ایک بات میں کرتا چلو, چونکہ ایلوپیتھک یا ہومیوپیتھک کے اندر الکوہل جو ہے وہ استعمال ہوتا ہے اور الکوہل جو ہے وہ حرام ہے, تو یہاں یہ یاد رہے کہ الکوہل کی علماء نے بہت ہی قلیل مقدار جو کہ ضرورتاً ان ادویات کے اندر استعمال کی جاتی ہے اس کی اجازت دی ہے, کیونکہ اب فی زمانہ کوئی بھی دوا کا اس سے بچ کر بننا یا اکثر دواؤں کا اس سے بچ کر بننا ممکن نہیں ہوتا, اور مارکیٹ میں کثیر دوائیں اس طرح کی ہیں کہ اگر ان کو چھوڑ دیا جائے تو پھر لوگوں کی زندگیوں پر جو ہے وہ بات آ پڑے, تو اس لیے علماء نے اجازت دی. اور الکوہل سے بھی مرادی کی خالص شراب نہیں, شراب کی ایک جا کر آگے قسم کوئی بنتی ہے جس کی اجازت جو ہے وہ دی گئی, ورنہ خالص شراب اس کا ایک قطرہ بھی جو ہے وہ حرام ہے, اس کی ہرگز اجازت نہیں. تو خاص طور پر دیکھیں ادویات کی اگر ہم بات کریں, ہاں اگر آپ بیرون ملک کی بات کریں تو بیرون ملک کے اندر کئی جگہوں پر ایسا ہوتا ہے کہ وہاں پر جیلیٹن کا استعمال ہوتا ہے, اور وہاں پر جو جیلیٹن ہوتا ہے وہ جانوروں سے, چونکہ جیلیٹن کی جو مین سورس ہے وہ جانور ہیں, اور وہاں پر جو جانوروں کی سلاٹرنگ ہے وہ غیر شرعی طریقے سے ہوتی ہے, وہ جائز طریقے سے نہیں ہوتی. اسلامی ممالک کے اندر جہاں پر نظام ہے باقاعدہ جو ہے وہ شریعہ سلاٹرنگ کا, تو وہاں پر تو درست طریقے سے ہو رہی ہے, تو لیکن جہاں پر پتہ ہے کہ اکثر یہاں پر گوشت ہی جو ہے وہ حرام کا ہے, یہاں پر طریقہ کاری شرعی اعتبار سے درست نہیں ہے ذبح کرنے کا, تو اب وہاں پر بہرحال احتیاط کرنے کی حاجت ہوگی کہ کم سے کم وہاں پر لوگ جو محتاط ہیں وہ یہ پوچھ لیتے ہیں کہ یار اس میں جیلیٹن تو نہیں ہے, اتنا وہ دکاندار سے یا ڈاکٹر کو وہ کہہ دیتے ہیں کہ ڈاکٹر صاحب ہمیں ایسی دوائی جو ہے وہ آپ دیجئے گا کہ جس میں جیلیٹن جو ہے وہ نہ ہو. تو ان باتوں کا خیال رکھنا ضروری ہے کہ جیسے گوشت کا معاملہ ہے کہ ملک پاکستان کے اندر آپ کو گوشت میں اتنی تحقیق کی حاجت نہیں ہے, عموماً سامنے کٹ رہا ہوتا ہے لوگ لے رہے ہوتے ہیں, لیکن بیرون ملک کے اندر یورپی ممالک میں یا اور دیگر ممالک میں جہاں پر شرعی اعتبار سے ذبیحے کے اندر پرابلمز ہیں, تو وہاں پھر آپ کو پوری تحقیق کر کے ہی جو ہے وہ لینا ہوگا, وہاں آپ یہ نہیں کہہ سکتے کہ نہیں مسلمان بیچ رہا ہے تو میں لے لوں.
ٹھیک,
تو یوں مختلف جو ہے وہ صورتیں بنیں گی. اور جہاں تک یہ آپ نے بات کی کہ اسی طریقے سے جو حکیمانہ ادویات ہیں ان کے اندر بھی بعض تو وہی ہے کہ جڑی بوٹیاں ہوتی ہیں, لیکن بعض وہ ہوتی ہے کہ جس کے اندر یہ کوئی نہ کوئی جانوروں کی چیزیں استعمال جو ہے وہ کرتے ہیں.
جی جی,
تو اب حلال جانور کی بھی چیز استعمال ہے لیکن ناجائز چیز استعمال ہے, جیسے کپورے استعمال ہوگا یا جو 22 اجزاء حرام ہوتے ہیں بیان کیے جاتے ہیں ان میں سے کوئی چیز جو ہے وہ استعمال ہوئی, تو اب اس کو کھانا جو ہے وہ جائز نہیں ہوگا. تو اس اعتبار سے بہرحال یہ چیزیں جو ہے وہ دیکھ لینا یوں ضروری ہوگا کہ جس کے بارے میں پتہ ہے کہ بھائی اس کی ادویات میں عموماً اس طرح کی چیزیں ملتی ہیں, تو
بلکہ ایسی چیزیں تو وہ بتا ہی دیتے ہیں, بعض تو مریضوں کو وہ خود دوائی میں شامل نہیں کرتے، لیکن یہ جو 22 چیزوں کا آپ نے ذکر کیا، جو جن میں سے کچھ حرام ہیں کچھ مکروہ ہیں، لیکن کھانے کے بہرحال اجازت نہیں ہے، لیکن بعض ایسے مشورے دے دیتے ہیں، اچھا حکیم نہ بھی ہوں، ہمارے یہاں تو آپ
ویسے بہت سارے حکیم گھوم رہے ہوتے ہیں،
ہر آدمی جو ہے نا وہ کسی کو خاص کسی چیز سے فائدہ بھی ملا ہے، اور بھلے اس کو فائدہ کسی اور وجہ سے ملا ہو یا ملنا ہی تھا اس کو، ویسے ہی طبیعت اس کی ٹھیک ہو جانی تھی، لیکن اس نے اپنا ذہن اسی حرام پہ بنا لیا کہ یہ میں نے چونکہ یہ استعمال کی تھی،
اور یہ دیکھیں اس میں کتنا وہ بھی ہے کہ آپ بلا وجہ ایک تو مشورے دیے جا رہے ہیں، اب آپ کے مشورے پر عمل کر کے کوئی جو ہے وہ ناجائز چیز کھا رہا ہے، حرام کھا رہا ہے، تو یہ آپ کے لیے اور جو ہے وہ گناہ جاریہ کا جو ہے وہ سبب جو ہے وہ بنتا چلا جا رہا ہے۔ تو ویسے بھی عام طور پر بھی جو ہے وہ علاج کے اس طرح مشورے نہیں دینے چاہیے، طبیب ماہر طبیب کو ہی ہے کہ وہی جو ہے وہ علاج سے متعلق جو ہے وہ بیان کرے، اور ناجائز چیز اس کی تو کسی بھی صورت میں اجازت نہیں ہو سکتی۔
ٹھیک ہے، ماشاء اللہ منشن کے ناظرین، بعض اوقات یہ کفیل صاحب ایک سوال آتا ہے بہت، ظاہر ہر محلوں میں اس طرح کے ڈاکٹر حکیم یہ تو موجود ہوتے ہیں، ایک عمومی بات پوچھنی ہوتی ہے کہ میل اور فی میل، ٹھیک ہے، خواتین کا اپنے کسی معالج ڈاکٹر جو کہ میل ہیں ان کے ساتھ یہ جو طبی طور پر اپنا علاج کرنا
سائن لینا
کہتے ہیں آپ اس میں؟
دیکھیے بنیادی طور کے اوپر ڈاکٹر سے فقط جو ہے وہ آپ کو اپنا مرض بیان کر کے، زبانی مرض آپ نے بیان کیا اور اس پر آپ نے جو ہے وہ ڈاکٹر سے جو ہے وہ اپنے لیے دوا جو ہے وہ تجویز کروا لی، تو زبانی طور کے اوپر تو عورت جو ہے وہ محرم کی موجودگی میں یا خلوت نہ ہو، دو تین عورتیں ہیں ان کی موجودگی میں جا کر انہوں نے ڈاکٹر سے مشورہ کیا تو وہ تو جائز ہے، اس میں حرج جو ہے وہ نہیں ہے۔ ہاں بات آ جاتی ہے کہ کسی ایسے مرد کی طرف کہ جس میں نامحرم مرد کو عورت کے ستر کی طرف دیکھنا پڑے، عورت کا ستر مرد کے لیے پورا بدن ہے سر سے لے کے پاؤں تک ہے، تو اب اگر ہاتھ پر بھی مثلا جو ہے وہ کلائی کے اوپر بھی جو ہے وہ اگر کوئی زخم ہے اور عورت کو جو ہے وہ دکھانا ہے، تو اب اس میں بات یہ آ جائے گی کہ پہلے عورت ڈاکٹر کی طرف جائے، لیڈی ڈاکٹر کی طرف جو ہے وہ جائے، لیڈی ڈاکٹر جو ہے وہ نہیں ہے یا ہے اور وہ اس مرض کا علاج جو ہے وہ نہیں جانتی،
ٹھیک،
تو پھر جو ہے وہ ضرورتاً جو ہے وہ اجازت ہوگی کہ بقدر ضرورت وہ میل ڈاکٹر سے رابطہ کر سکتی ہے، اسے اپنا جسم کا وہ حصہ بھی دکھا سکتی ہے، اس کے اندر بھی خیال کرنے کی بہت زیادہ جو ہے وہ حاجت ہے، بس اوقات اب یہ دکھانا ہے تو جو ہے وہ پورا جو ہے وہ حاج مثال کے طور پہ جو ہے وہ آستین اوپر کر کے دکھائی، اب جگہ اتنی سی ہے جس کے اوپر مرض دکھانا ہے، لیکن یہ پوری بے پردگی جو ہے وہ ہو رہی ہے، تو اس
یعنی جتنی ضرورت ہے
اتنی ضرورت ہے اتنا ہی آپ کے ساتھ دکھایا جائے، تو اس بات کا خیال۔ اچھا یہاں پر یہ بھی، اور دوسری بات یہ تو ہے مرد کا معاملہ، اچھا کئی جگہوں پر اس کے اندر بھی ہوتا ہے کہ فقط جو ہے وہ لاپرواہی یا سستی ہے، سر پہ جناب یہاں تک جو ہے وہ ڈاکٹر دوسری گلی میں جو ہے وہ مرد ہے، تیسری گلی کے اندر جو لیڈی ڈاکٹر ہے، لیکن لیڈی ڈاکٹر کے پاس نہیں جانا، یا یہ کہ ہمارا دل مطمئن نہیں ہوتا،
ٹھیک ہے
اس کی کوئی وجہ نہیں، بس ویسے ہی جناب ہمیں تو ان ڈاکٹر صاحب پر اعتماد ہے، وہ اعتماد ہے ٹھیک ہے، لیکن اگر وہ ڈاکٹر صحیح ہے تو آپ کم از کم جو ہے وہ ابتدان تو اسے دکھائیں، ہو سکتا ہے اس سے معاملہ جو ہے وہ حل ہو جائے، ہاں چلے اس کو ون ٹائم دکھایا اس سے کوئی فرق نہیں پڑا، یا جو بھی اس نے اپنا ٹائم پیریڈ دیا اس مرض کے درست ہونے کے لیے وہ نہیں ہوا، پھر ضرورتاً کسی بندہ بڑے ڈاکٹر کی طرف جاتا ہے اور وہ میل ہے تو وہ ایک جدا بات ہے، لیکن عام طور پہ ہمارے یہاں اس بات کا خیال نہیں کہ جو بھی قریبی ڈاکٹر ہے اس کو جو ہے وہ دکھا دیا۔ اسی طرح انجیکشن لگوانے کے اندر کہ مرد سے جو ہے وہ عورتیں انجیکشن لگوا لیتی ہیں، یا جو ہے وہ مرد جو ہے وہ عورتوں سے جو ہے وہ انجیکشن لگوا لیتے ہیں، حالانکہ یہ جو ہے وہ عورت کا جو ہے وہ چھونا مرد کو یہ جائز نہیں ہے، نہ مرد کے لیے جائز ہے نہ جو ہے وہ عورت کے لیے جائز، یوں ہی عورت کے بدن کو جو ہے وہ مرد چھوئے یا جو ہے وہ ستر کو دیکھے یہ بھی ناجائز ہے، تو ان تمام امور کے اعتبار سے جو ہے وہ جاننا سیکھنا، اور پہلے سے جب گھر میں خواتین ہیں یا جو بھی عورت ہے تو اس کو اپنے محارم کے ذریعے سے پہلے سے ہی اس طرح کی معلومات لے لینی چاہیے کہ ہمارے قریب میں کون لیڈی ڈاکٹر ہے، کب بیٹھتی ہے، کس چیز کے حوالے سے اسے دکھا سکتے ہیں، تاکہ بوقت ضرورت آپ ڈائریکٹ اسی سے جو ہے وہ رجوع کریں، اور بیرون ملک کے اندر خاص طور پہ اس بات کا بھی جو ہے وہ خیال رکھنا ضروری ہے، ہمارے ملک کے اندر بھی ہے لیکن بیرون ملک میں زیادہ ہے، کہ مسلمان عورت کا کافرہ عورت سے بھی پردہ مرد کی طرح ہی، کہ وہ جو ہے وہ اپنا چہرہ، ہتھیلیاں اور پاؤں کے پنجوں
کے علاوہ عورت کا عورت سے بھی پردہ ہے،
جو کافر عورت ہے اس سے مکمل پردہ ہے، तो अब काफिरा औरत काफिरा डॉक्टर को भी, काफिरा लेडी डॉक्टर को भी जो है वो औरत जो है वो मुसलमान औरत अपना बदन नहीं दिखा सकती किसी इलाज के। तो अब वहां पर जब बात ये आएगी कि जनाब मेल और फीमेल है, तो उसमें उसको ये भी देखना होगा कि फीमेल मुस्लिम है या नॉन मुस्लिम। अगर नॉन मुस्लिम है तो फिर फीमेल मुस्लिम की तरफ जो है वो जाए। हाँ, अगर किसी जगह ये मामला आ जाता है कि जनाब फीमेल तो है लेकिन मुस्लिम कोई भी नहीं है और दूसरी तरफ मेल मुस्लिम है, तो अब मेल की तरफ जाने की इजाजत नहीं होगी, फिर जरूरतन जो है वो फीमेल जो है वो नॉन मुस्लिम औरत को भी दिखाया जा सकता है। लेकिन वही है कि उसमें भी फिर वही एहतियात करनी होगी जो मर्द में करनी थी कि बकदर जरूरत ही जिस्म का हिस्सा उसे दिखाए।
ठीक है, गुंजाइश मौजूद है, लेकिन जहाँ पर ऐसी हाजत हो, ऐसी जरूरत हो, उसके बगैर कोई चारा भी ना हो। और बाज़ वक़्त बड़े बड़े ऐसे हॉस्पिटल भी होते हैं, दायरे मरीज वहाँ पर या मरीजा वहाँ पे एडमिट हैं और उस वक्त ऐसी कोई कंडीशन नहीं बन पा रही होती, ऑन ड्यूटी वही डॉक्टर मौजूद है और इधर ऐसी मामलात होते हैं, तो जाहिर है इस तरह की जो प्रॉब्लम आते हैं।
मगर इसमें यही है कि असल में पहले से अगर जहन होगा बचने का तो बहुत सारी चीजें हो सकती हैं। अमूमी तौर पर आप जाते हैं ब्लड बैंक के अंदर या किसी भी जगह पर लेबोरेटरी के अंदर टेस्ट के लिए, मेल होते हैं, तो अगर आप उन्हें कह दें कि भाई हमारी जो है वो फीमेल है और उन्हें जो है वो किसी फीमेल से जो है वो ब्लड निकलवाना है, आप जो है वो फीमेल किसी नर्स को बुला दें, अगर वो अगर इदारा ऐसा है कि जो इन बातों को समझता है तो अमूमन वो बुला देते हैं किसी।
जी जी, होता है
वो एमरजेंसी से हम अपनी किसी डॉक्टर को बुला देते हैं, किसी फीमेल नर्स को बुला देते हैं कि जो इनका जो है वो ब्लड ले लेगी। इसी तरीके से अब जैसे पता है कि भाई ये मामला है, किसी जगह पर डिलीवरी का केस है, तो वहाँ पर पहले से ही जो है वो कह दिया जाए कि भाई हमारा डिलीवरी केस हमने मुस्लिम औरत से ही जो है वो करवाना है, मुस्लिम मिडवाइफ से ही करवाना है, लिहाजा इस चीज़ को नोट आप कर लें। और जहाँ हम और दीगर सहूलियात देखते हैं किसी भी हॉस्पिटल को सिलेक्ट करने में, तो वहीं इस बात को भी हम जो है वो देखें कि उनसे पहले ही कमिटमेंट करें कि हमने मुस्लिम जो है वो मिडवाइफ से या मुस्लिम डॉक्टर से ही जो है वो ये सर्विस लेनी है।
ठीक है, एहतियात करने का जहन होगा तो इंशाल्लाह ऐसी सूरतें वो निकल भी आती हैं। मीरा अहले सुन्नत दामत बरकात मुनालिया, अपने हवाले से आपने बैरून मुल्क जब कफील भाई अमीर अहले सुन्नत तशरीफ फरमाते हैं तो कभी ऐसी जरूरत होती है तो आप खुद फरमाते हैं कि मुश्किल भी कभी आ जाती है लेकिन कुछ टाइम लग जाता है, कोई सफर थोड़ा सा ज्यादा कहीं और करना पड़ जाता है, लेकिन जो एहतियातें शरी तकाजे हैं वो पूरे हो जाते हैं अल्हम्दुलिल्लाह। तो कोशिश करेंगे तो इस तरह के मामलात में, लेकिन जहाँ जहाँ मजबूरी है, जहाँ ऐसी परेशानियों के मामलात हैं कि उसके बगैर चारा नहीं है, तो वहाँ शरीयत इसकी रुख्सत भी देती है। आपकी कॉल भी हमारे प्रोग्राम में, उनको भी शामिल करना है, बल्कि देखते हैं मदनी चैनल के नाज़रीन क्या पूछना चाहते हैं।
पंजाब के शहर जंग से अर्ज गुजार हूँ, प्यारे मुफ्ती साहिब मेरा आपसे ये सवाल है कि कुछ लोग नापाक चीजों से इलाज करते हैं, मिसाल के तौर पर कबूतर का खून लगाने से एलर्जी का इलाज किया जाता है और भी काफी इलाज नापाक चीजों से किए जाते हैं, क्या ऐसे नापाक चीजों से इलाज किया जा सकता है, जवाब इनायत फरमा दें।
ठीक है, मजीद
आपसे सवाल है कि मसाओकात नजर उतारने के लिए टोटका किया जाता है कि अंडे को सर पर से वार कर फिर उसको फेंक दिया जाता है, क्या ये दुरुस्त है, और चीलों को गोश्त उड़ाया जाता है हवा में, चील खाती है और कुछ नीचे गिर जाता है, तो इस तरह करने का क्या हुक्म है।
ठीक है जी, मुख्तलिफ इलाज भी है, साथ साथ टोटके भी हैं और इनके भी कुछ चीजों में। अच्छा, पहली नापाक चीजों से इलाज, शुरू में इब्तिदान तो आपने हराम नापाक चीजें खाने से जैसे ममानत की, बाज़ औक़ात बैरूनी इस्तेमाल होते हैं जो इन्होंने कहा कि कबूतर का खून लगा देते हैं या इस तरह कुछ, तो ऐसे जो टोटके हैं
जी फाली जो लकवे के लिए भी अमूमन इस तरह का जो है वो देते हैं कि ये लकवे के लिए शायद देते हैं कि कबूतर का जो है वो खून जो है वो लगाया जाता है, या बाज जो है वो मरहम ऐसे होते हैं कि उसके अंदर नापाक चीजें जो है वो डाली जाती हैं। तो जिस तरह हराम चीज से जो है वो इलाज जायज नहीं है खाने के मामले में, यूं ही जो है वो उसको नापाकी को अपने बदन पर जो है वो मलना, इसकी भी जो है वो इजाजत नहीं है, इस तरीके इलाज का भी इस्तेमाल जायज नहीं है। तो बाज लोग इसी तरह कुर्बानी के मौके पर जो है वो जो बहता खून होता है खास तौर पे इसका ऊंट का, उसके नीचे लोग जो है वो नहा रहे होते हैं या जनाब जो है उससे हाथ पांव अपने धो रहे होते हैं, वो भी शायद खारिश वगैरह के इलाज के लिए होता है, तो ऐसा करना जायज नहीं है क्योंकि बहता खून नापाक है, तो नापाक چیز سے جو ہے وہ مسلمان کا اپنے آپ کو آلودہ کرنا، اس کی بھی اسلام اجازت نہیں دیتا، کیونکہ اسلام تو پاکی کا درس دیتا ہے،
ٹھیک ہے،
وہ اس طرح کے امور سے بچنے کا حکم دیتا ہے، تو ان طریقے علاج سے بھی بچنا ضروری ہے. ہاں البتہ بعض چیزیں ایسی ہوتی ہیں کہ وہ حرام ہوتی ہیں، وہ جیسے بعض جو ہے وہ حشرات الارض ہوتے ہیں کہ جن کے اندر خون نہیں ہوتا، اسی طریقے سے جو ہے وہ سانپ جو ہے وہ بعض ہوتے ہیں یا مینڈک ہیں جن میں خون نہیں ہوتا.
اچھا بعض میں نہیں ہوتا، بعض میں ہوتا ہے؟
بعض میں ہوتا ہے. تو اب جن جانوروں کے اندر خون نہیں ہے، خون کی وجہ سے تو وہ ناپاک بھی ہیں. اچھا وہ حرام تو ہیں، اس سے تو انکار ہی نہیں جائے، خون ہو یا نہ ہو کھانے کے لیے تو وہ حرام ہی ہے. لیکن اگر کوئی ایسا جانور ہے، کوئی ایسا جو ہے وہ کیڑا مکوڑا ہے جس میں خون نہیں ہے، تو اب وہ حرام ہے لیکن ناپاک نہیں ہے. اب اگر اس کو پیس کر یا کسی طریقے سے اس کی کوئی چیز جو ہے وہ کسی دوا میں مرہم میں شامل ہے، اور وہ دوا یا مرہم کا استعمال بیرونی ہے، ایکسٹرنل یوز ہے، انٹرنل نہیں ہے، کھانے کے لیے نہیں ہے، تو وہ جائز ہے، اس کو جو ہے وہ لگایا جا سکتا ہے، اس کی شرن جو ہے وہ اجازت ہے کہ وہ ناپاک بھی نہیں ہے. کہ ناپاکی خون کی وجہ سے، جب خون ہی اس کے اندر نہیں ہے تو وہ اچھا. یہ ضرور نہیں کہ خون جناب خون والا جانور ہے تو خون آئے گا تو ناپاک ہوگا، نہیں، بلکہ خون ہوئے تو اب وہ پورا جانور ہی جو ہے وہ ناپاک جو ہے وہ
کسی اگر مرہم میں بھی شامل ہوا کسی دوائی میں تو بیرونی بھی نہیں کریں گے،
بیرونی بھی جو ہے وہ آپ اس کا استعمال
نہیں
کر سکتے. ہاں اگر ایسا نہیں ہے تو پھر جو ہے وہ اس کا بیرونی جو ہے وہ آپ استعمال جو ہے وہ کر سکتے ہیں.
ٹھیک ہے ٹھیک ہے. اور ایک یہ نظر اتارنے، انڈے پھینکنے ہیں، گوشت چیلوں کو ڈالنا ہے.
جی دیکھیں، گوشت چیلوں کو ڈالنا یا کووں کو جو ہے وہ ڈالنا، یہ جو ہے وہ غیر مسلموں کا طریقہ دعوت ہے کہ وہ ان جانوروں کی دعوت جو ہے وہ کیا کرتے تھے، اور یہ جانور فاسق ہیں، کوا بھی فاسق ہے، چیل بھی فاسق ہے، تو مسلمانوں کو یہ کرنے کی اجازت نہیں ہے. گوشت اگر ایسا ہے جو کہ قابل استعمال ہے تو وہ کسی مسلمان کو آپ دیں، اس کے گھر میں گوشت پکے گا، اس کے دل سے آپ کے لیے دعائیں نکلیں گی، اور یہ بڑا صدقہ ہے آپ کے لیے. اور اگر ایسا ہے کہ وہ قابل استعمال نہیں، جیسے چھیچڑے وغیرہ، تو پھر ان جانوروں کو یوں اچھال کر دے کر دعوت کرنے کے بجائے کتا وغیرہ اس طرح کے کسی جانور کو یا بلی کو جو ہے وہ ڈال دیا جائے، یوں چیل کبو کی دعوت کا اہتمام نہ کیا جائے کہ یہ غیر مسلموں کا طریقہ ہے جس سے بچنا مسلمانوں کو ضروری.
ٹھیک ہے. اور انڈے وغیرہ بھی پھینکنے کا، گوشت جو اس طرح بات تو بہتے ہوئے پانی میں نہر میں پھینکے آ جاتے ہیں.
ہاں یعنی وہ چیز جو قابل استعمال ہے اس کو جو ہے وہ یوں پھینک دینا، یہ تو اس کو جو ہے وہ ضائع کرنا ہے، اس کی جو ہے وہ ہرگز اجازت نہیں.
اچھا یہاں ایک بات پہ بھی کہ بعض تو ٹوٹکا کر رہے ہوتے ہیں، اب جس کے گھر پہ ٹوٹکا کیا ہے وہ بےچارا فضول میں پریشان ہو رہا ہوتا ہے. مثال کے طور پہ اس نے انڈا پھینک دیا، کچھ گوشت کے پیس پھینک دیے، اب وہ اس کے گھر میں چلے گئے.
ہاں اب وہ پریشان ہے،
وہ پریشان ہے کہ میرے اوپر کوئی عملیات ہو گئے، میرے اوپر کوئی اور اس طرح کا معاملہ ہو گیا. تو اس طرح کے ٹوٹکے کرتے ہوئے بھی دوسروں کو بھی پریشان نہیں کرنا چاہیے.
انڈے کے حوالے سے تو مجھے پتا ہے کہ وہ انڈا جو ہے وہ جیسے چھت پر ہی پھینکتے ہیں، اچھا اپنی چھت پر ہی بھلے پھینک دیں، اب اگر انڈا جو ہے نا وہ ٹوٹ جائے یعنی کسی چیز سے ٹکرا جائے،
جی جی بالکل،
تو اس پر بھی یہ جو ہے وہ کہا جاتا ہے کہ نظر سخت تھی. یعنی اگر تو وہ اوپر جا کر پھٹے تو چلے ٹھیک ہے، درمیان میں راستے میں جو ٹین کی چادریں آپ نے پھینکا اور وہ آپ کنارے تھی، تو اس کا مطلب یہ کہ نظر بڑی سخت لگی ہوئی تھی. تو اس طرح کے بھی کانسیپٹ ہوتے ہیں، اللہ عالم کیا جو ہے وہ اس کی حقیقت.
چلیں ٹھیک ہے. ایک سوال ایس ایم ایس سے کے ذریعے آیا ہے، ہمیں اس میں ہم شامل کر لیتے ہیں. کہتے ہیں کہ عام طور پہ جو ڈینٹل ہوتے ہیں، دانت وغیرہ کی تکالیف ہوتی ہے، تو اس میں لیڈیز ڈاکٹر وہ بہت کم ہوتی ہیں اور کم جو ہے وہ اس سے، لیکن اب ایسی صورت میں عورتیں خواتین تیرے شدید درد ہے دانت میں داڑھ میں، تو میل ڈاکٹر سے یہ علاج کریں.
جی جیسے ہم نے بیان کیا کہ ابتدان آپ لیڈی ڈاکٹر جو ہے وہ تلاش کیجئے، وہ نہیں ملتی تو پھر ضرورتاً جو ہے وہ چاہے وہ دانت کا مرض ہے یا کان کا مرض ہے، بہرحال اس کے لیے میل ڈاکٹر کو دکھایا جا سکتا ہے ضرورتاً. تو وہ یہ کہ اس کے اندر جتنی ضرورت ہے اتنا ہی جو ہے وہ اپنا جسم جو ہے وہ ظاہر کیا جائے.
ٹھیک ہے. اور دوسرا یہ کہ میل ڈاکٹر کے ساتھ اس طرح کی تنہائی بھی نہ ہو،
خلوت نہ ہو. اس بات یہ بھی ایک ہے کہ کئی جگہوں کے اوپر ڈاکٹر کے ساتھ جاتے بھی ہیں یا وہ ملاقات کرنے بھی جو ہے وہ، یعنی جو اندر ڈاکٹر کے اپنے روم میں جاتے ہیں، اگر کسی محرم کے ساتھ گئے بھی تو وہ محرم باہر بیٹھا ہوا ہے
جی
اندر اور جو ہے وہ اکیلی چلی گئی. تو اس بات کا خیال رکھنا چاہیے عورتوں کو کہ جب بھی کسی جگہ پر اس طرح جائیں تو احتیاطاً پہلے سے ہی اپنے ساتھ جو ہے وہ کسی نہ کسی جو ہے وہ بڑے بچے کو جو ہے وہ ساتھ لے لیں, کہ بڑا محرم ہو تو اچھی بات ہے, ورنہ ادروائز جو ہے وہ آپ جو ہے وہ
ساتھ, اگر بعض کوئی لیڈیز بھی ساتھ ہو جائے تو یہ خلوت کے معاملہ تو ہمارے
اس سے بچ جائیں گے, تو دو خواتین جو ہے وہ اکیلی عورت جو ہے وہ یوں نہ جائے.
ماشاء اللہ. جی منشر کے ناظرین آپ کے ایس ایم ایس بھی شامل.
اچھا یہاں پہ ڈاکٹروں کو بھی مشورہ دے دینا کہ وہ بھی اس بات کا خیال کریں کہ اگر کوئی عورت ان کے کمرے میں یوں اکیلی آ جاتی ہے,
ٹھیک ہے,
تو اب وہ کیا کریں.
صحیح,
ہم تو ابھی تو مریضوں کو دے رہے ہیں نا, لیکن ڈاکٹرز کو بھی اندر سی بات ہے, خوف خدا رکھنا چاہیے, انہیں بھی اس چیز سے جو ہے وہ بچنا ہے کہ خلوت نہ ہو, تو اب وہ کیا کریں یہ آپ مشورہ دیں.
ایک ڈاکٹر تھے, اس کی عمر بھی کچھ زیادہ اور خاص یہی شعبہ ان کا ڈینٹل کا.
اچھا,
تو انہوں نے بتایا مجھے کہ میں نے اسی گھر سے اپنے گھر پہ جو ہے وہ اپنی اہلیہ کو بھی کچھ نہ کچھ اور بیٹی کو یہ چیزیں سکھائی ہیں ساتھ, اور ان کو ساتھ ہی وہ رکھتے ہیں. مطلب کبھی کہ لیڈیز آتی ہیں اکیلی آتی ہیں تو ان کا کلینک بھی گھر کے وہی اوپر نیچے سلسلہ, تو اپنی بیٹی کو ساتھ بلا لیتے ہیں یا اہلیہ کو بلا لیتے ہیں. تو اس طرح کا بہرحال اہتمام جس کا ذہن بن جاتا ہے کہ مجھے شریعت پر عمل کرنا ہے, تو وہ کوئی نہ کوئی صورت بھی اس کی
یوں بھی ہو سکتا ہے. آپ دو پیشنٹ کو ایک ساتھ بلا لیں پھر اس صورت کے اندر, یا جو ان کے اسسٹنٹ ہوتے ہیں وہ چاہے میل بھی ہو اس کو بلا لیں, تاکہ خلوت والی صورت جو
خلوت والی صورت نہ ہو
نہ پائی.
ٹھیک ہے ماشاء اللہ. جی مزید سوال.
حضور اگر نماز پڑھتے پڑھتے بندہ بھول گیا اور سجدہ صاف کیا اور سجدہ صاف کرنے کے بعد دوبارہ پھر بھول گیا, تو کیا سجدہ صاف کر کے نماز مکمل کرے گا یا دوبارہ اسی نماز کو کمپلیٹ رکھے گا؟
سجدہ صاف کیا, سجدہ صاف کے بعد پھر بھول گیا, بھولنا انہوں نے کوئی بھی نہیں بتایا کہ یہ بھولے کیا تھے, سجدہ صاف کس چیز پر کیا ہے. تو بہرحال ہر چیز پر سجدہ صاف ہو یہ ضروری بھی نہیں ہے, اور ہر غلطی سجدہ صاف سے دور ہو جائے یہ بھی ضروری نہیں ہے. تو ہم پوچھتے ہیں کہ کون سی غلطی ہو سجدہ صاف سے تلافی ہو سکتی ہے اور کب نہیں.
واجب نماز کا واجب اگر جو ہے وہ کوئی چھوٹا غلطی سے, تو اس صورت کے اندر سجدہ صاف لازم ہوتا ہے. لیکن اگر سجدہ صاف کے بعد بھی کوئی ایسی ہی غلطی ہو گئی, مثلا جو ہے وہ التحیات پڑھنی تھی اس سے پہلے جو ہے وہ بسم اللہ الرحمن الرحیم جو ہے وہ پڑھ دیا, تو اب تحیات میں جو ہے وہ تاخیر ہو گئی جس کی وجہ سے سجدہ صاف لازم ہوتا ہے, تو اب دوبارہ مزید سجدہ صاف کرنا لازم نہیں ہے, وہ پہلا سجدہ صاف ہی جو ہے وہ کافی ہوگا.
ٹھیک ہے, یعنی سجدہ صاف میں تکرار نہیں,
تکرار جو
سجدہ صاف ایک کیا, اب اس کے بعد اگر کوئی ایسی غلطی جو صاف والی ہو تو پھر اس میں مزید صاف کی ضرورت,
اور نماز دہرانے کی بھی جو ہے وہ حاجت نہیں ہے, نماز جو ہے وہ کمپلیٹ ہو جائے گی.
ٹھیک ہے, بہرحال لیکن ہمارے انہوں نے کوئی بیان نہیں کی غلطی کے کس غلطی کی وجہ سے. اصل میں یہ چاہ رہا تھا, کئی نمازی ایسے ہوتے ہیں کہ وہ بعض اوقات ان کو یہ پتہ نہیں ہوتا کہ یہ مسٹیک یہ غلطی سجدہ صاف سے پوری ہو جائے گی کہ نہیں ہو.
نہیں,
مثال کے طور پر پڑھی تین رکھتے ہیں, پڑھنی چار رکھتے تھیں
اور سجدہ صاف
کر لیں, تو اب چار رکعت ہی فرض ہیں اور آپ ظہر کی نماز پڑھ رہے ہیں, عصر کی پڑھ رہے ہیں, عشاء کے چار فرض پڑھ رہے ہیں, تو تین پڑھ کر سجدہ صاف کرنے سے تو نماز نہیں ہوگی. اسی طرح بعض سجدہ صاف والی غلطی ہی نہیں ہوتی, سنت کا ترک ہو رہا ہوتا ہے کسی چیز میں, اب اس میں بھی وہ کہتے ہیں کہ چلو بھول چول معاف کی صورت میں کرتے ہوئے سجدہ صاف کر لیں. تو بہرحال مدنی چین کے ناظرین یہ پورا ایک عہد مسلم, ہمیں نماز کے حوالے سے تو کم از کم یہ خود مطالعہ بھی کرنا چاہیے, شوق سے سیکھنا بھی چاہیے. آپ امیر علیہ سنت دامت برکات منالیہ کی کتاب نماز کے احکام آپ لیجئے, اس کے اندر نماز کے واجبات, نماز کے فرائض, نماز کے واجبات, اچھا آپ فرض علوم کورس کی صورت میں وہ میموری کارڈ میں, اس کے اندر بھی کئی اس طرح کی فرض چیزیں واجب چیزیں ان کو ذکر کیا گیا ہے اور انہیں بیان کیا گیا. اگر آپ پڑھ نہیں سکتے تو آپ سن کر بھی ان چیزوں کو سیکھ سکتے ہیں. اسی طریقے سے مدرسۃ المدینہ آن لائن کے اندر کئی کورسز ایسے ہوتے ہیں, اس میں بالخصوص نماز کورس تو ہے, تو اگر 10 دن 7 دن نکال کر یہ کورس کر لیا جائے تو کئی غلطیوں کا ازالہ وہ ممکن ہے, کوشش کریں گے تو انشاءاللہ بہت کچھ سیکھنے کو بھی ملے گا. جی مزید سوال.
کلونجی میں ہر مرض کی شفا ہے, تو یہ کنفیوژن تھوڑا دور فرما دیں, اللہ پاک آپ کے علم میں مزید برکتیں عطا فرمائے.
جی کلنجی کے حوالے سے پوچھا ہے, تو یہ تو مشہور ہے اس چیز کے حوالے سے کہ اس میں علاج ہر چیز کا علاج ہے, یا اصل میں بات یہ ہوتی ہے کہ بعض وقت کسی روایت کے اندر कोई खास चीज बयान भी की होती है तो उसके बारे में भी तो उल्मा इकराम ने कुछ ऐसी तशरियात फरमाई हैं कि वो किस मौके और महल
की। जी ऐसा ही है, जैसे मैं पढ़ रहा था तो सना मक्की के बारे में भी इसी तरह की जो है वो रिवायत जो है वो मौजूद है।
बल्कि शुरू में कोरोना के हवाले से भी ये बता दी थी किसी ने, वो मार्केट में ही बहुत महंगी होगी।
जी बल्कि सना मक्की जो है वो अमूमी तौर पे जो पेट के दर्द के चूर्ण वगैरह होता है उसमें इस्तेमाल होती है, तो वो मैं कहीं लेने गया तो वो जनाब हजारों में पहुंचा हुआ।
अच्छा,
क्योंकि वो जनाब पीछे सना मक्की महंगी हो गई थी। तो शुरू में ही बात की थी कि अहादीस तैयबा के अंदर जहाँ भी अमराज के इलाज जो है वो बयान किए गए या इस तरह किसी चीज की खासियत या फवाइद के बारे में बताई है, तो वहाँ पर उलमा ने यही फरमाया कि फकत इसकी बुनियाद पर उससे इलाज शुरू ना कर लिया जाए बल्कि मुआलिज से मशवरा करके ही उस चीज से इलाज किया जाए, क्योंकि तबीयतों के एतबार से और मकामात के एतबार से जगह के एतबार से बहुत फर्क जो है वो होता है। अहले अरब जो है वो उनकी ज्यादातर जो गिजा थी वो खजूर था, बहुत ज्यादा खजूर था और इस तरह की उनकी गिजाएं थी, जबकि बरसगीर के रहने वालों की जनाब अलग जो है वो गिजा है, पाको हिंद की जो है वो अलहदा गिजा है, यूरोप वालों की अलहदा जो है वो गिजा है, फिर नरम गरम सर्द इन सब चीजों के मामलात भी होते हैं। तो इसलिए जो है वो कोई भी जो अहादीस में भी चीजें आई हैं उनको इस्तेमाल करने से पहले तबीब से जो है वो मशवरा किया जाएगा, तबीब से मशवरे के बाद ही आपके लिए वो सूटेबल हो तो उसे इस्तेमाल करें।
और कितनी मकदार में खा सकते हैं उसकी जो है वो ली जा सकती है। एक हमारे पास सवाल है एसएमएस के जरिए, ये कह रहे हैं कि किसी खातून की तरफ से है कि औरत सर से दुपट्टा उतार के वजू कर सकती है नमाज के लिए।
जी हाँ बिल्कुल जो है वो कर सकती है। औरतें शायद ये समझती हैं, जैसे मर्दों के लिए भी ये समझा जाता है कि सितर खुला हुआ हो तो वजू नहीं होता, तो इसी तरह शायद औरतें ये समझती हैं कि अगर सर उनका सितर है सर के बाल तो वो यूं शायरी से एतबार से समझ रही होती हैं कि ये इनका वजू नहीं होगा, हालांकि ऐसा नहीं है। बल्कि अगर जो है वो दुपट्टा पहना हुआ है तो फिर मसा कैसे करेंगी, तरी पहुँचानी है, तो अगर तो मसा जो है वो नहीं होगा तो वजू नहीं होगा कि चौथाई सर का मसा जो है वो फर्ज है। तो बिल्कुल जो है वो वैसे ही भी हाथ उतार के रख सकती हैं और पूरा ही वजू बगैर जो है वो दुपट्टे के करें और मसा के वक्त भी उसको जो है वो हटा सकती हैं। हाँ अगर किसी ऐसी जगह वजू कर रही हैं जहाँ पे गैर महरम जो है वो मौजूद है,
ठीक है,
उनकी निगाह पड़ने का अंदेशा है, तो फिर बहरहाल जो है वो हत्तल इम्कान जो है वो पर्दा करके जो है वजू करेंगी।
सही है, वरना अगर अच्छा एक दूसरा सवाल इसी के साथ मिला देते हैं, खवातीन ये भी इनमें एक तासुर पाया जाता है कि अगर वजू था और वुजू के दौरान अगर बाज का तो होता है वुजू किया नमाज के लिए और फौरन अपने आप को लपेट लिया, नमाज पढ़ ली, स्कार्फ पहन लिया, दुपट्टा अच्छी तरह ले लिया, नमाज पढ़ ली, नमाज पढ़ने के बाद दुपट्टा उतार दिया घर में जैसे आम नॉर्मल हैं, तो अब वुजू में क्या फर्क पड़ेगा? कुछ
नहीं, वुजू में फर्क नहीं पड़ेगा। जैसे मर्द के लिए भी है कि अगर सितर भी इवन खुल गया, बाज लोग कपड़े जो है वो चेंज करने समझते हैं कि वुजू टूट गया, तो ऐसा नहीं है, सितर अपना खुल गया या देख लिया तो उसके देखने से जो है वो वुजू नहीं टूटता।
ठीक है, बिनते रशीद की तरफ से ये सवाल है कि इस्लामी बहनें जो कान की लो ये सुराख होता है कहते हैं कि इससे जन्नत की हवा आती है, ये
ऐसी कोई रिवायत हमारे इल्म में नहीं है। सैयदा हाजरा रज़ियल्लाहु ताला अन्हा की जो है वो निस्बत से आपकी इस अदा को अदा करते हुए जो है वो औरतें जो है वो कान नाक जो है वो छिदवाती हैं, तो यही चीज है, इसी को फॉलो किया जाए, बाकी ये रिवायत इस तरह की कोई मेरे इल्म में।
ठीक है, और इस तरह की है भी नहीं है कि ये जन्नत की हवा उस सुराख से आती हो। हाँ वो सुराख हो गया तो उसमें वुजू और इस तरह के मसाइल तो जरूर फुकाए कराम ने बिलखसूस गुसल के हवाले से और नाक में भी चुके लोंग पहनती हैं तो उसके हवाले से मसाइल और अहकामात को बयान किया गया। बल्कि आप बता ही दें, अब मुख्तलिफ चले हम दो तीन सवाल मिला लेते हैं। मर्द अगर जायज अंगूठी चांदी की पहनता है जो कि 4.5 मशे से कम वजन की उसके लिए अलाउ है, जायज है, तो अब ये बाज का बड़ी टाइट होती है, अब वजू करना है, अभी सर्दियां भी आ गए हैं। अच्छा, इसी तरीके से खवातीन वो नाक में भी
पिन जो है
और साथ जो है वो कानों के अंदर ये चीजें, तो क्या एहतियात है इन सब के लिए वुजू के अंदर?
देखिए वुजू और उसूल में अंडरस्टूड सी बात है कि आपको जिल्द तक पानी पहुंचाना है,
ठीक है,
और पानी पहुंचाने से मुराद ये कि हम जहां भी वो पानी बहाने की बात करते हैं कि दो कतरे जो है वो बह जाएंगे तो वो वसूल माना जाएगा, धोना माना जाएगा, और न फकत अगर तरी पहुंच रही है तो तरी पहुंचना मसा कहलाता है, वो धोना नहीं कहलाता। तो लिहाजा किसी भी जगह पर आप पानी जब जो है वो पहुंचाएंगे तो वहां पर इस तरह पानी पहुंचाएं कि दो कतरे वहां पर पानी बह जाए। तो नोज पिन है या जनाब जो है वो बालियां हैं या अंगूठी है मर्द की हो या औरत की, तो उनको अगर तो वो लूज है कि पानी बिल्कुल जो है वो जाता है, अच्छा अमूमन हाथ में अगर लूज है तो पानी जो है वो चला जाएगा, लेकिन जो ये जगह हैं इनके ऊपर जो है वो इस तरह नॉर्मल जब तक हिलाएंगे नहीं शायद पानी जो है वो नॉर्मल नहीं जाता, क्योंकि ये पानी वैसे ही जो है वो जब आप डालते हैं तो पानी वैसे ही नीचे की तरफ आ रहा होता है, तो अंदर वो अंदर की तरफ घुसे वो थोड़ा सा मुश्किल जो है वो लगता है, तो इस सूरत के अंदर बहरहाल वो धोना होगा। अच्छा यहाँ पर तो जो है वो जैसे बाली है तो अब उसमें वुजू में मसला नहीं है,
गुस्ल में मसला है,
गुस्ल के अंदर जो है मसला है कि आपको एहतियात के साथ उसको जो है वो हिलाना होगा, अगर पता है कि पानी उसमें नहीं जाता डायरेक्ट तो फिर आपको उसको हिलाकर जो है वो उसमें पानी बहाना होगा। और नाक का मसला तो वुजू का मसला है, तो वुजू के अंदर भी आपको नाक जब चेहरा आप धोते हैं उस वक्त जो है वो हरकत दें, या पता है कि चेहरा धोते वक्त तो नॉर्मल पानी डाल लिया लेकिन अब बाद में जो है वो पानी नहीं गया तो फिर बाद में स्पेशली जो है वो उसको हिलाकर जो है वो पानी डालें, कि ये पानी पहुंचाना जरूरी है कि अगर हालांकि वो इतनी सी ही जगह होगी जर्रा बराबर लेकिन वहाँ पानी नहीं पहुंचेगा तो आपका वुजू और गुस्ल जो है वो नहीं
है। अच्छा सुराख भर जाते हैं बाद का ये पूरा भर गया या इसको
वो अगर जैसे कोई इसमें जेवर नहीं होते तो फिर अमूमन ये सुराख जो है वो बंद हो जाते
हैं,
तो बंद हो गए तो फिर अब जो है वो जरूरी नहीं है, अब वो सुराख करके पानी बहाना जरूरी नहीं, जब सुराख बंद हो गया तो फिर ठीक है उसमें कोई हर्ज नहीं।
ठीक है मंसन के नाज़रीन ये इन चीजों के बाद ऐसी एहतियातें हैं जो वुजू से मुतालिक भी हैं बाद गुसल से मुतालिक है। गुसल कर रहे हैं तो हमारे जिस्म के कई ऐसे हिस्से आदमी बस वक्त बैठ के भी करता है तो वो फिर कई खुश्क जगह रहने का इम्कान होता है, इनके एहतियात वुजू कर रहे हैं तो वुजू में भी ऐसी जगह बिलखसूस जहाँ पर आपने अंगूठी पहनी हुई है, घड़ी आप इस्तेमाल करते हैं, अब ये घड़ी है तो ये ऐसी हो कि आप बासानी इसको आगे पीछे हरकत दे सकें, या फिर वुजू से पहले आप उतार कर इसको साइड पर रखें आराम से अपना वुजू कर लें, इन एहतियातों का ख्याल बारह रखना चाहिए। एक मैसेज ये कह रहे कि कन्फर्म ये कह दिया गया कि हराम के अलावा शिफा इस मर्ज में नहीं है और मुशाहदा यही है कि लोगों को मिली है शिफा, तो क्या करें?
नहीं जो कन्फर्म कह रहा है उस कन्फर्मेशन की क्या जो है वो कन्फर्मेशन है?
अच्छा उसकी भी कन्फर्मेशन क्या है?
क्योंकि जो भी तबीब कह रहा है शिफा देने वाला वो थोड़ी है, शिफा देने वाली जात तो अल्लाह तबारक व तआला की है। अब मुशाहदा आप कह सकते हैं कि जनाब बाज लोगों को उससे जो है वो शिफा जो है वो मिल रही है या अक्सर को मिली है, तो भी उन अक्सर को मिलने की वजह जरूरी नहीं कि वो हराम चीज ही हो। तो अच्छा फिर यहाँ पर एक मुसलमान का अल्लाह तबारक व तआला पर तवक्कल वो कितना मजबूत है कि अगर मिसाल के तौर पे उस किसी शख्स को उस हराम चीज के ऊपर अमल करके शिफा मिल रही, अल्लाह की नाफरमानी के जरिए से उसको शिफा मिल गई, तो अब ये हमारा मुसलमान का यकीन जब उसको नाफरमानी के जरिए शिफा मिल सकती है तो मैं रब की फरमाबरदारी करूंगा तो मुझे शिफा क्यों नहीं मिलेगी?
क्या
ओला मिलेगी मुझे? ताखीर हो सकती है और उसके भी असबाब हो सकते हैं कि जनाब जो है वो हो सकता है कि शिफा ना मिलना इसके हक के अंदर जो है वो बेहतर हो या इसके दर्जात की बुलंदी का सबब हो, तो बहरहाल इस वजह से भी इस बुनियाद पर भी हराम से शिफा हासिल करने की हरगिज इजाजत नहीं हो सकती।
ठीक है कुछ सवाल शामिल करते हैं फिर उसके बाद।
अक्सर जो है ना ये डॉक्टर मेडिसिन में जो है ना नशे वाली गोलियां दे देते हैं।
अच्छा जी नशे वाली गोलियां ये क्या कहते हैं?
नशे वाली गोली असल में ये कि जो अल्कोहल जो है वो इससे जो है वो होता है किसी में कम मिकदार में किसी में ज्यादा, ये कैफीन की मिकदार जो है वो कम या ज्यादा होती है और जिसके अंदर नींद की या कैफीन की मकदार जो है वो ज्यादा होती है उमूमी तौर पर जो है वो मेडिकल वाले पाबंद होते हैं इस बात के कि डॉक्टर की जो है वो एडवाइस के बगैर जो है वो हरगिज ना दें, तो लिहाजा उनको इस बात का ख्याल करना चाहिए कि डॉक्टर जिसके लिए वो सजेस्ट कर रहा है फकत उसी को जो है वो दें, उसके अलावा जो है वो ना दें, कि इसके जरिए से बाज लोग नशा भी करते हैं और बाज जो है वो खुदकुशी की तरफ भी जो है वो जाते हैं।
ठीक है यानी दोनों इन चीजों का ख्याल इस तौर पर जो है वो खुदकुशी की बात आई है, बल्कि एक ऐसा ही सवाल ही आया है कि लाइलाज जब मरीज हो जाए और लाइलाज बोल देते हैं हकीकतन ये होता है कि इसका इलाज हमारे पास नहीं, ऐसे को उसकी तकलीफ से बचाने के लिए اس کو موت کا انجیکشن یا کوئی ایسا زہر کا انجیکشن یا کس طرح کی چیز؟
ہرگز جائز نہیں ہے، ہرگز جائز نہیں ہے، حرام ہے. اللہ تبارک و تعالی نے انسان کو زندگی عطا فرمائی ہے، لہذا وہ بہتر جانتا ہے کہ اس نے کب تک زندہ رہنا ہے اور اس کے کب تک زندہ رہنے میں جو ہے وہ بہتری ہے. تو موت اور زندگی اسی کے ہاتھ میں ہے. ہم اللہ تبارک و تعالی ارحم الراحمین ہے، سب سے زیادہ جو ہے وہ رحم فرمانے والی ذات ہے، وہ ہم سے زیادہ اپنے بندے کے بارے میں جو ہے وہ رحم فرمانے والا ہے.
ٹھیک،
تو وہ اللہ تبارک و تعالی جب چاہے گا اس کی روح جو ہے وہ قبض فرما لے گا، قبض کرنے کا حکم دے گا. تو بندوں کے اس بات کی اجازت، ورنہ تو ہر تیسرا شخص جو ہے وہ دوسرے کو جناب وہ انجیکشن
مارنا چاہ رہا ہوتا ہے،
مارنا چاہ رہا ہو تو وہ پھر جو ہے وہ کئی جگہوں کے اوپر وراثت کے چکر ہوتے ہیں کہ جناب اس وجہ سے کہ یہ بڈھا جو ہے وہ کب سے جو ہے وہ مرض پہ ہی پڑا ہوا ہے اور یہ جاتا بھی نہیں، اور اوپر سے ہمارا خرچہ بھی اس کے اوپر لگ رہا ہے، ہمارا ٹائم بھی لگ رہا ہے. تو یہ چیزیں ویسے بھی جو ہے وہ انسانیت کے اخلاقیات کے بھی خلاف ہے کہ کئی جگہوں کے اوپر لوگ جو ہے وہ مریض کو اپنا ٹائم نہیں دینا چاہتے، وہ اس سے بیزار ہو رہے ہوتے ہیں. وہ مریض کو تکلیف جو ہے سو ہے، لیکن خود ان کی بھی بیزاریت کا عالم ہوتا ہے. تو یہ اس اپنی بیزاری کے معاملے سے جان چھٹکارا پانے کے لیے اس طرح کی چیزوں کی طرف جائیں گے، تو اسلام میں اس کی ہرگز ہرگز جو ہے وہ اجازت نہیں ہے.
مدرسین کے ناظرین، جہاں علاج معالجہ کرتے ہیں اور ہم سمجھتے ہیں کہ دوائیوں کے ذریعے یہ شفا ملتی ہے، اس سے تندرستی مل جائے گی، بالکل ٹھیک ہے، ایک دوائی ایک سبب بن سکتی ہے کہ اس کی وجہ سے شفا ملے، لیکن حقیقتاً شفا وہ من جانب اللہ ہے، اللہ چاہے گا تو ہی شفا ملے گی. تو اللہ اور اس کے پیارے رسول صلی اللہ تعالیٰ علیہ وسلم کے رضا والے ہمیں کام کرنے چاہیے اور ان احکامات پر بھی عمل کرنا چاہیے جن کی وجہ سے اللہ بیماریوں کو بھی دور فرماتا ہے. پیسوں سے دوائی خرید سکتے ہیں، شفا نہیں خرید سکتے. رسول اللہ صلی اللہ علیہ وسلم کی ایک حدیث سے آپ ارشاد فرماتے ہیں، حسنوا اموالکم بالزکات، فرمایا اپنے مالوں کو زکات ادا کر کے محفوظ کر لو، اپنے مالوں کو زکات ادا کرو، تمہارے مال کی حفاظت ہو جائے گی. پھر ارشاد فرمایا، وداو مرضاکم بالصدقہ، اور اپنے مریضوں کی، اپنے مرضوں کی تم دوائی کرو، یعنی ان کا علاج کرو صدقے کے ذریعے سے. صدقہ نکالو، اللہ مرضوں کو دور فرمائے گا، اللہ کریم صدقے کی بدولت سے بھی شفائیں عطا فرماتا ہے. اور پھر آگے ارشاد فرمایا، وَأَعِدُّ الْبَلَا بِالدُّعَا، اور بلاؤں کو ٹالنے کے لیے دعا کی تیاری کرو. یہ بھی ایک ایسا عمل ہے جس کی وجہ سے اللہ بلائیں دور فرماتا ہے. صدقہ دیں، مرضوں سے شفا ملے گی. زکوٰۃ ادا کریں، آپ کا مال وہ محفوظ رہے گا. یہ علاج جو ہمیں خود نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے روحانیت کے اعتبار سے، شریعت کے حکم پر عمل کرنے کے اعتبار سے ہمیں ارشاد فرمائے، ان چیزوں کو ساتھ ساتھ وہ بھی خیال کرنا چاہیے. مہنگے مہنگے ٹیسٹ کرواتے ہیں، بڑے بڑے اچھے اعلیٰ ترین ہاسپٹلوں میں جا کر اچھے اچھے بڑے بڑے ڈاکٹروں کی فیسیں بھی ادا کرتے ہیں، لیکن ان کی توجہ صدقات کی طرف نہیں ہوتی. تو آپ علاج کریں، ٹھیک ہے، لیکن ساتھ ساتھ اللہ کی بارگاہ میں صدقہ بھی نکالیں. انشاءاللہ اللہ صدقات کی برکت سے بھی کئی مرضوں کو دور فرمائے گا، بلائیں ہم سے ٹال دے گا، اور مریضوں کو انشاءاللہ شفا بھی ملے گی. اللہ کریم مجھے آپ کو عمل کی توفیق عطا فرمائے، ہمارے مریضوں پر اللہ رحمت کی نظر فرمائے اور انہیں شفا کاملہ عطا فرمائے. ہمارے پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے. مدنی چینل دیکھتے رہیے، مدنی چینل کا ساتھ بھی دیتے رہیں. اللہ مجھے آپ کو نیکی کی توفیق عطا فرمائے. آمین بجاہ نبی صلی اللہ علیہ وسلم.
جانے مسائل تو علماء سے پوچھیں.